सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस्ट फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोताहरू, हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस्ट फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुना कन्दुरा र सात समुद्र पारिरहेर कार्यक्रम फेस्ट फेस सुन्नुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, देश बाढी पहिरोको चपेटामा परेको छ। देशभरिमा धेरैजनाले ज्यान गुमाएका छन्। बाढीको चपेटामा कैलालीको पूर्वी क्षेत्र पनि परेको छ। टिकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका लगायतका धेरै स्थानहरू बाढीका कारण डुबानमा छन् र त्यहाँका धेरै मानिसहरू विस्थापित भएका छन्। अहिले पनि केही स्थानमा राहत नपाएका गुनासाहरू पनि आएका छन्। बाटोमा पर्नेलाई सबैले राहत दिने र अलिअलि टाढा टापु बनेका स्थानहरूमा, खास गरी लालबजी लगायतका भित्री क्षेत्रतिर राहत नपुगेको गुनासाहरू पनि आइरहेका छन्। आज हामीले जिल्ला देवीपुरको बुद्धा समितिका अध्यक्ष तथा कैलालीका निमित्त प्रमुख जिल्लाधिकारी मोहनराज जोशी र नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीलाई हाम्रो स्टुडियोमै निम्ति आएका थियौँ। तर प्रधानमन्त्री शेरबहादुर देउबाको कैलालीको पूर्वी क्षेत्रको भ्रमण हुने भएपछि उहाँ दुवैजना टिकापुरतिर लाग्नु भएको छ। त्यही भनेर आज हामीले उहाँ दुवैजनालाई टेलिफोनमा जोड्ने प्रयास गरिरहेका छौँ र अहिले हामीसँग टेलिफोनमा जोडिनु भएको छ। आजको फेस टु फेसका लागि नेपाल रेडक्रस सोसाइटीका कैलाली सभापति उत्तम जोशी। उत्तम जोशीज्यू,
हजुर,
यहाँलाई हार्दिक स्वागत छ फेस टु फेसमा।
धन्यवाद।
तपाईँहरू आज टिकापुरतिर लागिरहनु भएको छ, बाटोमा हुनुहुन्छ जस्तो लाग्छ मलाई। अब कैलालीमा बाढी आयो तर रेडक्रसका सभापति काठमाडौँतिर गए भन्ने कुरा पनि सुनियो, कहिले आउनुभयो?
धन्यवाद प्रश्नको लागि। म नितान्त आफ्नो पारिवारिक कारणले काठमाडौँ जानु परेको छ, तर अब यहाँ जिल्लाको अवस्था बिग्रेपछि म हिजो नै कैलालीमा फर्किसकेका छु र अहिले कैलालीको जहाँ प्रभावित क्षेत्र हो त्यहाँ सामान्य प्रधानमन्त्रीज्यू लगायत गृहमन्त्रीको पनि आगमन हुने कुराले हामीहरू अहिले त्यतातिर जाँदैछौँ र हामी मात्रै होइन, हामीले केही राहत सामग्री सहित अहिले त्यो स्थान प्रभावित स्थानहरूमा जान जाँदैछौँ।
हजुर, आज प्रधानमन्त्रीजीको कार्यक्रम, त्यो भन्नाले तपाईँ हामीले आमने सामने बसेर फेस टु फेस बसेर कुराकानी गर्न पाएनौँ। अब तपाईँ कैलाली जिल्लामा तपाईँ आइसक्नु भएपछि कतिजना प्रभावित अथवा कतिको मानवीय क्षति के भएको छ त्यो अलिकता थोरै सुनौँ न, कैलालीको क्षति के भएको छ?
हो, विशेष गरी कैलालीको पनि अब यो पूर्वी पेज, टिकापुर नगरपालिका, जानकी नगर गाउँपालिका र भजमी नगरपालिकाका केही वडाहरू, केही समुदायहरूमा अविरल वर्षा 28 गतिको श्रावण 28 गतिको अविरल वर्षाका कारणले धेरै ठुलो धनको क्षति भएको कुरा हामीलाई सबैलाई जानकारी छ र विशेष गरी मानवीय क्षति चाहिँ नभएका कारणले एउटा सुखद पक्ष चाहिँ त्यो रहेको छ। यो हुनुमा कैलाली जिल्लामा एउटा स्थापित पूर्व सूचना प्रणालीले राम्रो काम गर्यो भन्ने हामीलाई लाग्छ। त्यसो भएको हुनाले मानिसको जीवन मात्रै बचाउन सक्यो भने, पीडा छ दुःख छ तर मानिसको जीवन बाँच्यो भनेपछि उसले पछिल्ला दिनहरूमा रिकभरीको पाठमा धेरै कुराहरू गरेर जान सक्छ भन्ने छ। जहाँसम्म कैलालीको कुरा छ, यसमा विभिन्न निकायहरूको समन्वयले, विशेष गरी नेपाल सरकारका आधिकारिक निकायहरू, सामाजिक सङ्घ संस्थाहरू र अझ भन्ने हो भने सुरक्षा निकायको गहिरो उपस्थितिले मानवीय क्षति हुनबाट हामी चाहिँ सबै जोगिएका छौँ। यति हुँदाहुँदै पनि यहाँलाई थाहा छ, अब कैलालीको त्यो बेल्ट जहाँ अहिले प्रभावित छ त्यो भनेको अलिकति लो ल्यान्ड नै हो, त्यसैले यो जम्ने पानी जम्ने कारणले मानिसहरू चाहिँ आफ्नो बासस्थान या आफ्नो घर, आफ्नो समुदायमा बस्न सक्ने अवस्था छैन। हामीले प्रयोग गर्दै आएका सेल्टरहरू, स्कुलहरू, विद्यालयहरू, सार्वजनिक भवनहरू पनि पानीले जलामग्न भएका कारणले त्यहाँ पनि राख्न सकिने अवस्था थिएन। त्यसो हुँदा अब सडकको छेउमा या सडकमै उहाँहरूलाई राख्नुपर्ने, उहाँहरू जानुपर्ने बाध्यताका कारणले अहिले पनि हुलाकी राजमार्गको उसलाई प्रयोग गरिकन मानिसहरूको चाहिँ बसाइ त्यहाँ बसाइएको छ र त्यहाँ अब विभिन्न किसिमका सङ्घ संस्था र स्वयं स्थानीय सरकारहरूले पनि तुरन्त उहाँहरूलाई राहत उद्धारपछि राहतका गतिविधिहरू कार्यक्रमहरू भइरहेछन् र अहिलेसम्म अब राहतमा सबै सङ्घ संस्थाहरू जुटेको अवस्था छ। त्यसैले अहिले हामीले लोकल्ली रिसोर्सेसलाई विशेष गरी जिल्लाकै साधन स्रोतलाई प्रयोग गरेर मान्छेहरूको सामान्य जीवन रक्षाका लागि काम गरिरहेको अवस्था हो। अब यस पछाडि चाहिँ हामी एउटा डिटेल सर्वेहरू अर्थात् विस्तृत सर्वेक्षणहरू गर्छौँ र मान्छेको कति के कुराहरूको क्षति भएको छ भन्ने यकिन गर्नका लागि त्यो विस्तृत सर्वेक्षणले ल्याउँछ।
हजुर हजुर सभापति, जसरी यो यो प्रारम्भिक चरणमै रेडक्रस र विभिन्न तथ्याङ्कहरूको आधारमा 3,500 श्रावणको 28-29 गतेतिर विस्थापित भएर बाहिर बसिरहेछ भनेको छ। आजको डाटा हेर्ने हो भने कतिजना अहिलेसम्म पनि विस्थापित छ, कतिजना घर फर्कियो, त्यो अवस्था थोरै बताइदिनु न।
अहिले अब मैले अघि नै 3 जस्तो एउटा गाउँपालिका र 2 नगरपालिकामा कुर्दा 3,123 घरहरू प्रत्यक्ष रूपले प्रभावित भएका थिए र मैले अघि नै यहाँलाई निवेदन गरिसकेँ पानी पर्न चाहिँ अहिले बन्द भएको अवस्था हो। त्यस गरी वाटर लगिङ अर्थात् पानी जमेका कारणले पानी ब्लकेज भएका कारणले अब मान्छेहरू तुरुन्तै घरमा फर्किन सक्ने अवस्था छैन। यद्यपि ठ्याक्कै यति सङ्ख्यामा भनेर यकिन गर्न गाह्रो छ। अहिले हाम्रो एउटा टिम डिप्लोइ हामीले गरेका छौँ टिकापुरमा 11 एउटा डिस्ट्रिक्ट डिजास्टर रेस्पोन्स टिम भन्ने हुन्छ त्यो डिप्लोइ भएको छ भने भर्तीमा पनि त्यही 11 हाराहारीमा हामीले चाहिँ डिस्ट्रिक्ट डिजास्टर रेस्पोन्स टिमलाई डिप्लोइ गरेका छौँ र उहाँहरूले अबको केही छिनपछि भन्नाले बेलुका 3-4 उहाँहरूले चाहिँ तथ्याङ्कहरू हामीलाई पठाउनुहुन्छ अनि मात्रै हामी यति परिवारहरू आफ्नो घरमा फर्के भन्न सक्ने अवस्थामा रहन्छौँ। त्यसो हुँदा यसको लागि 2-4 अब हामीले पर्खिनै पर्ने हुन्छ।
भनेपछि अहिले कतिजना विस्थापित छन् भन्ने यकिन तथ्याङ्क रेडक्रससँग पनि छैन?
होइन होइन, छ छ छ अपडेट। हिजो साँझसम्मको म तपाईँलाई भन्दैछु 3,123 परिवारको सङ्ख्या अब ठ्याक्कै सङ्ख्या किन आउँदैन अघि पनि मैले भने डिटेल एसेसमेन्ट भयो भने ठ्याक्कै सङ्ख्या आउँछ तर अब परिवार घर दुरीको चाहिँ हामीसँग डाटा छ। अब
भनेपछि 3,100 घर दुरी हिजो बेलुकासम्म विस्थापित छन् भन्दा हुन्छ?
हुन्छ हुन्छ
हजुर। अनि हजुर
घर परिवार
हजुर। अनि अर्को कुरा एउटा यो विस्थापित भयो श्रावणको 28 गतेदेखि पानी परिरहेको छ र 2 यता अलिक पानी कम भएको छ र यसले यसले फर्किने अवस्था अथवा उहाँहरूको घरमा जान सक्ने अवस्था अथवा उहाँहरूले घरमा फर्किन अझै कति दिन जति लाग्छ सभापतिज्यू?
हजुर होइन, अब मैले यहाँलाई भने कस्तो छ भन्दाखेरि अब पानीको निकासको बाटो भनेको वास्तवमा यो हुराती सडकका कारणले समस्या सिर्जना भएको हो कि भन्ने पनि हामीलाई लाग्छ। किन भन्दाखेरि जहाँ कलबर्ड हुनु पर्थ्यो त्यहाँ चाहिँ हिम पाइपहरू राखिएको छ, जहाँ चाहिने ठुलो पुल बन्नु पर्थ्यो त्यहाँ चाहिने सानो पुलहरू राखिएको छ र पानीले आफ्नो निकास हुने ठाउँ नभएपछि त्यो ब्लकेज भएको छ र 2-3 पानीले गर्दा जमिनहरू गलेको थियो, त्यो जमिनको गलेको जमिनमा पानी सोसिनलाई समय लाग्न सक्छ। त्यसो भएको हुनाले अझै हामी मौसममा सुधार आयो भने 2-3 चाहिँ नै पर्खिनै पर्ने हुन्छ। सबै त म भन्न सक्दिनँ किनभने सबै मान्छेहरूको घर मा फर्किन सक्ने अवस्था छैन किन भन्दाखेरि पानीले घर गलेको छ, 25 घर हो। त्यसो हुँदा यो पानी घट्दै गयो भने त्यो घर पनि ढल्ने हुन्छ। अहिलेसम्मको हाम्रो तथ्याङ्कमा 243 घरहरू चाहिँ कम्प्लिट ड्यामेज भन्ने आएको छ र पानी यो घट्दै गयो भने अनि त्यो घरहरू ढल्ने भत्किने त्यो भिजेर बसेको छ। त्यसो हुँदा चाहिँ झन्डै 500-550 हाराहारीमा त घरहरू नै भत्किने अवस्था छ। तर यति हुँदाहुँदै पनि मैले अघि पनि भने हामीले अब अहिले धेरै ठुलो सहयोगको लागि अन्त कतै अपिल गर्नु जिल्लाकै साधन स्रोतले भ्याउँछ। जस्तो हामीसँग पनि नेपाल रेडक्रस सोसाइटीसँग अहिले झन्डै 500 परिवारलाई पुग्ने हामीले यो गैर खाद्य सामग्रीहरू हाम्रो म्यान्डेटरी पनि हो र हामीले त्यो राखेका पनि छौँ। भोलिका दिनमा डिटेल एसेसमेन्ट पछि उहाँहरूको कम्प्लिट ड्यामेजलाई हामी त्यसलाई वितरण गर्नेछौँ। अहिले प्रमुख कुरा भनेको मान्छेलाई उद्धार गर्ने र उनीहरूको लाइफ सेभिङको लागि जीवन रक्षाको लागि काम गर्ने बेला भएको हुनाले अहिले सबै हाम्रो ध्यान त्यतातिर गएको छ। भोलि डिटेल एसेसमेन्टका आधारमा हामीले सपोर्ट गर्ने कुरा, सरकारले सपोर्ट गर्ने कुरा, अन्य संस्थाले सपोर्ट गर्ने कुराहरू अनि त्यसको आधारमा हामी एउटा छलफल गरेर जिल्ला दैको उद्धार समितिको नेतृत्वमा हामीले ती गतिविधिहरूलाई अगाडि बढाउनेछौँ। अब अहिले पनि मान्छेहरूलाई घर घरमा दिने भन्दा पनि हामी सामूहिक रूपमा कसरी उहाँहरूको चाहिँ व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराबाट अगाडि बढिरहेको अवस्था हो। जस्तो अब अहिले पनि हामीले
जसरी प्रारम्भिक उहाँसँगको टेलिफोन सायद कट भएको जस्तो मैले हामीलाई टेक्निसियन मित्रले टेलिफोन कट भएको सङ्केत गरिदिनु भएको छ। उत्तम जोशीसँग हामी कुराकानी गरिरहेका थियौँ, नेपाली कृषक सोसाइटी कैलालीका सभापति हुनुहुन्थ्यो। हामी कैलालीको बाढीका बारेमा कुराकानी गरिरहेका थियौँ। उहाँ बाटोमा हुनुहुन्छ, टिकापुरतिर जाँदै हुनुहुन्छ, बाटोमा कहीँ फोन लागिरहेको छ, कहीँ फोन गर्छ पनि, सायद टेलिफोन फेरि कनेक्ट भएको मैले सङ्केत पाएको छु। सभापतिज्यू तपाईँ हिँड्दै हुनुहुन्छ टिकापुरतिर, कहीँनिर काम गर्छ टेलिफोनले, कहीँनिर गर्छ। खैर, अब जसरी यो राहत वितरणको कुरामा अलिकता कुराकानी गरौँ। राहत वितरणमा जुन चाहिँ बाटोमा अथवा नजिक पर्यो त्यसैले धेरै राहत पायो, र जो अलि टापु भएर अलि टाढा छ त्यहाँ चाहिँ राहत अझै पुगेको छैन भन्ने गुनासाहरू पनि आएका छन्। कसरी हेर्नु भएको छ तपाईँले त्यो वितरण प्रक्रिया के हो? होइन,
यो स्वाभाविक कुरा हो, मान्छेको धेरै ठुलो क्षति भएको छ, मान्छेको आफ्नो वर्ष दिनलाई जो गरेर आएको चिज नष्ट भएको छ, त्यो आक्रोश अभिव्यक्तिहरू आउनु स्वाभाविक हो। तर म इमान्दारितापूर्वक यहाँलाई के निवेदन गर्न चाहन्छु भने हामी सबै कहाँ पुग्ने प्रयास गरेका छौँ र असाध्यै राम्रो समन्वय चाहिँ कैलाली जिल्लामा भएको छ। त्यसो भएको हुनाले उहाँहरूको जुन एक्सपेक्टेसन छ त्यो अनुसारको हामीले म्यानेज गर्न नसके पनि, रेस्पोन्स गर्न नसके पनि, हामी जीवन सर्भाइभ गर्नका लागि सबै ठाउँमा, सबै स्थानमा, सबै समुदायमा, सबै परिवारमा पुग्ने प्रयास गरेका छौँ। भने अर्कोतिर के छ भन्दाखेरि अहिले विशेष गरी अहिले हामीले सेल्टर नै सब बनाएको छैन, मैले अघि भने सेल्टरहरू पनि हाम्रो हाउसहरू डुबानमा परेका छन्, सार्वजनिक भवनहरू डुबानमा छन्, विद्यालय डुबानमा छन्। त्यसो भएको हुनाले हामीले त्यहाँ टेन्टहरू गरेर, सेल्टर टेन्टहरू अनि जस्तो तिरपालहरू 382 तिरपालहरू यस्तो प्रयोग गरेर हामीले त्यो सडकमा राखेको अवस्थामा ती मान्छेहरूलाई मेसमा खानाहरू खुवाउने अनि पानीहरू, तपाईँको ब्युजहरू, पानी शुद्धिकरणका लागि यी गतिविधिहरूमा हामीले चाहिँ गरेका छौँ। हामीले अब उनीहरूलाई बिछाउनको लागि घरमा रहेको सामानहरू निकाल्न नसकेको अवस्थामा तिरपाल, कम्बलहरू, झुलहरू, केही टेन्ट अनि अब यसरी के भन्छ म्याट्रेसहरू अनि खानेलाई खाने पानीका लागि बाल्टिनहरू अनि त्यो रस्सीहरू डोरीको तिरपाल टाँग्नको लागि कपडा अनि चामल, चिउरा यस्ता कुराहरू र इमिडिएट पकाउन नसकेको अवस्थामा भुजिया, दालमोल, बिस्कुट, चाउचाउ, चिउरा, कुरकुरे टाइपका सामग्रीहरू पनि विभिन्न सामाजिक संस्थाको सहयोग र स्थानीय सरकारको सहयोग ले ती सामग्रीहरू हामीले उहाँहरूलाई उपलब्ध गराइ
हजुर, जसरी राहतका लागि राहत सङ्कलनको काम पनि कैलालीमा धेरै सङ्घ संस्थाले गरिरहनु भएको छ र सरकारले एउटा सिस्टम भएर जिल्ला दैवी प्रकोप उद्धार समिति भएर मात्रै राहत वितरण गर्नुपर्छ भन्ने कुराहरू पनि गरेको छ। तर मैले उठाएँ, मैले दिइदिएँ, तपाईँले उठाउनु भयो, तपाईँले दिइदिनु भयो भन्ने खालको भइरहेको होइन अहिले?
होइन होइन, उहाँहरूले उठाउनु भएको छ, अब त्यत्रो आफ्नो सामग्रीहरू दिने संस्थाले या व्यक्तिले आफ्नो उपस्थिति त्यहाँ जनाउनु अस्वाभाविक होइन। उहाँहरूले पनि के गर्नुभएको छ भने जिल्ला दैवी प्रकोप समितिको मार्फतमै रहेर हामीले यी सामानहरू डिस्ट्रिब्युसन गर्दैछौँ भनेर जानकारी, पूर्व जानकारी पनि गराउनुहुन्छ र उहाँहरूको उपस्थितिमा ती सामग्रीहरू वितरण हुन्छन्। त्यसको साथसाथै एउटा राम्रो निर्णय कैलालीमा अर्को पनि भएको छ, जति पनि सामग्रीहरू आउँछ, जसले पनि सामग्रीहरू दिन चाहन्छ या दिन्छ, एकद्वार प्रणालीबाट जानुपर्छ भन्ने एउटा निर्णय भएको छ र राष्ट्रिय लेभलमा पनि प्रधानमन्त्रीको अध्यक्षतामा बसेकै पनि त्यो कुरा चाहिँ गरिसकेर कैलालीमा पनि त्यो वान डोर सिस्टमबाट अगाडि बढाएको छ र अब हाम्रा पनि केही भण्डारणहरू ठाउँ ठाउँमा छन्, जस्तो भजनीमा, टिकापुरमा हाम्रा आफ्नै ओभरह्याउस छन् र अहिले उपलब्ध भएका सामानहरू जति वितरण हुन्छन् ती सम्बन्धित ठाउँमै गएर वितरण गर्ने हामीले काम गरेका छौँ भने स्टक वितरण गर्न का लागि स्टक फाइल गरेर हामीले आफ्ना गोदामहरूमा तिनलाई राख्छौँ। त्यसैले रेड क्रसलाई यसरी विश्वास गर्नुभएको छ, तपाईँलाई म एउटा कुरा जानकारी गराउन चाहन्छु कि अब जिल्ला दैवी प्रकोप उद्धार समिति, विभिन्न सामाजिक संस्था, स्थानीय सरकार, रेड क्रसलाई विश्वास गरे हुनाले ती सामग्रीहरू हाम्रोमा भण्डारण भएका छन् र हामीसँग त्यो किसिमको डिस्ट्रिब्युसन गर्ने मेन पावर पनि छ। मैले अघि भने डिडिआरटी भनेको डिस्ट्रिक्ट डिजास्टर रेस्पोन्स टिम, उहाँहरूलाई त्यसलाई कसरी वितरण गर्नुपर्छ, कति मात्रा वितरण गर्नुपर्छ भन्ने कुराको जानकारी भएको हुनाले हाम्रा गतिविधिहरू त्यसरी अगाडि बढिरहेछन्। सुरुका केही दिनमा अन्यल जस्तो देखिए पनि यो कैलालीको कुरा मात्रै थिएन, एउटा राष्ट्रिय रूपमा विपत्ति आएको बेलामा चारैतिर अब रिसोर्सेसहरू पुगाउनु पर्ने सरकारको पनि एउटा चाहिँ दायित्व बाध्यता थियो, तर पनि यहाँ कैलालीमा सबैको सहयोग साथ समर्थनले जुन किसिमको चाहिँ रेस्पोन्स भएको छ, सन्तुष्ट नभए पनि मान्छेलाई जीवन रक्षा गर्नलाई यसले केही काम गरेको छ भन्ने हामीलाई लागेको छ।
हजुर सरजी, जसरी कहीँ वितरण राम्ररी भएन अथवा कहीँ पक्षपातपूर्ण तरिकाले वितरण भयो भने त्यसको खबर कसलाई गर्ने, के त्यहाँको जनताले त्यहाँको पीडितहरूले हामीले राहत पाएनौँ भनेर कसलाई भन्ने?
होइन, यो मैले अघि नै पनि तपाईँलाई कुरा भने, मान्छेको जुन किसिमको ठुलो क्षति भएको छ त्यो अनुसारको रेस्पोन्स चाहिँ पक्कै पनि गर्न सकिँदैन। त्यसो हुँदा त्यस्ता अभिव्यक्तिहरू आउँछन् जहाँसम्म पीडित त पीडित चाहे जुनसुकै उसको व्यक्ति होस्, परिवार होस्, समुदाय होस्, त्यसो भएको हुनाले पक्षपातपूर्ण किसिमले चाहिँ नै वितरण भएको छ भन्ने चाहिँ मलाई त लाग्दैन। वास्तवमा त्यो भएको पनि छैन, तर अब यदा कदा चाहिँ नै त्यस्ता स्वरहरू हाम्रो सामाजिक संरचनाका कारणले आउँछन् र त्यसलाई पनि अब त्यति अस्वाभाविक ठान्न हुँदैन। किन भन्दाखेरि जुन किसिमको क्षति जुन किसिमको अवस्थामा ऊ चाहिँ नि गुज्रिरहेको हुन्छ, उसले त्यस्ता अभिव्यक्तिहरू दिनु त्यति अस्वाभाविक होइन। यद्यपि चाहिँ नै हामी जस्ता र सम्बन्धित निकायहरूले त्यो कुरालाई पटक्कै ध्यान दिनै हुँदैन। किन दिन हुँदैन भन्दाखेरि प्रभावित भने प्रभावित हो, उसले त्यो उसको राइट्स पनि उसले प्राप्त गर्नु, अब अन्य प्रभावित नभएको व्यक्तिले प्राप्त गर्यो भने त्यो चाहिँ अलिकति अस्वाभाविक पनि देखिन्छ र एउटा पाउनुपर्ने प्रभावितले वञ्चित हुनुपर्ने अवस्था हुन्छ। त्यस कारण चाहिँ यदा कदा त्यस्ता कुराहरू भएका छन् भने त्यसलाई तपाईँ हामी सबैले निरुत्साहित पार्नुपर्छ भन्ने कुरा नै हो।
हजुर, अब अन्तमा तपाईँ पनि बाटोमा हुनुहुन्छ, टिकापुरतिर गइरहनु भएको छ, यो अघि बिचमा अलिकता थोरै आएको थियो पूर्व सूचना प्रणाली, तपाईँ हामीलाई थाहा छ आजभन्दा एक दशक अगाडि, पाँच सात वर्ष अगाडि पनि कैलालीमा बाढी आयो भनेपछि धेरै ठुलो क्षति हुन्थ्यो, मानवीय क्षति हुन्थ्यो, एकदम दुःखलाग्दो घटनाहरू तपाईँ हामीले आफ्नै हाम्रै आँखा अगाडि देखेका छौँ। तर यो पालि अथवा यो विगत दुई तिन चार वर्ष यता मानवीय क्षति एकदमै न्यून भएको छ, जुन एकदमै सकारात्मक कुरा हो। तपाईँले भने जस्तै मात्रै पूर्व सूचना प्रणालीको हो कि यसमा अलिकता अरू अरू पनि जसरी जनता जागरूक भए, के कारण छन्? के
हो एकदम एकदम मान्छेमा चेतनाको स्तर पनि वृद्धि भएको छ, अनि जहाँ प्रभावित क्षेत्र हो त्यहाँ विभिन्न किसिमका टास्क फोर्स टिमहरू पनि तयार भएको छ, प्राथमिक उपचारदेखि लिएर रेस्क्यु गर्ने सर्च एन्ड रेस्क्युको टिमहरू तयार भएको छ, मान्छेमा चेतनाको विकास भएको छ। त्यसको साथसाथै पूर्व सूचना प्रणालीले पनि अब धेरै ठुलो काम गरेको छ। किन भन्दाखेरि हाम्रो जिल्ला भनेको अब खालि तराई मात्रै होइन, हामी चुरेसँग जोडिएको 41% भूभाग माथि पहाडमा हाम्रो पर्छ र हामी अपस्ट्रिम र डाउन स्ट्रिमको त्यो एउटा सम्बन्ध गरेका छौँ, अनि यो जल तथा मौसम विज्ञान विभाग सँगको समन्वयमा ती खबरहरू माथिबाट तल पुग्न पुग्छन् र झन्डै झन्डै माथिको बहावको पानी पुग्नको लागि, जस्तो लालबजीकै कुरा गर्ने हो या घनसिंहपुरकै कुरा गर्ने हो भने 6 घन्टा जति लाग्दो रहेछ। त्यस कारण 6 घन्टा पहिला मान्छेले सूचना पायो भने मान्छे स्वाभाविक रूपले सुरक्षित स्थानमा जान्छ, त्यसले पनि काम गरेको छ। र अर्को कुरा, विभिन्न किसिमका सामाजिक सङ्घ संस्थाको पनि भूमिका रहेकोले मान्छेमा चेतनाको वृद्धि भएको छ र अझ यसमा तपाईँहरूको मिडियाको रोल पनि महत्त्वपूर्ण छ। किन भन्दाखेरि यहाँहरूले सधैँ नै यो विशेष गरी बर्खा या मनसुन सुरु हुनु पूर्व आफ्ना सूचनाहरू मार्फत जागरुक गराउने, सूचित गराउने कामहरू गर्नुभएको छ। त्यस कारण यसमा मिडियाको रोल पनि छ, जस्तो म तपाईँलाई उदाहरण दिउँ, यहाँहरूकै मिडियाहरूबाट यहाँहरूकै चाहिँ नै कैलालीमा भएका अन्य मिडियाहरूले पनि अब यो ड्युरिङ डिजास्टरपछि यस्तो सम्भावना हुन्छ है भनेर तपाईँहरूको म्यासेज जान्छ, अनि त्यो म्यासेजले गर्दा मान्छेमा एउटा चेतना जाग्छ र त्यो सजगता अप्नाएर अनि उसले त्यसबाट सुरक्षित हुने उपायहरू खोज्छ। त्यसो भएको हुनाले पनि सबै का कारणहरूले मानवीय क्षति हुनबाट हामी अब अलिकति जोगिएको चाहिँ पक्कै हौँ।
हजुर, अब अन्तमा तपाईँ प्रधानमन्त्री आइरहनु भएको छ भनेर रेडक्रसको प्रोफाइलहरू बोकेर टिकापुरतिर लागिरहनु भएको छ। प्रधानमन्त्री टिकापुरमा उहाँको कार्यक्रम हो अथवा तपाईँ तपाईँ कहाँ कुनै त्यस्तो जानकारी छ कि उहाँ भजनी अथवा जानकी गाउँपालिका लगायतको स्थानमा स्थानीयवासीसँग पनि उहाँका समस्या पीडा के सुन्नुहुन्छ अथवा टिकापुरमा कार्यक्रम गरेर आकाशबाटै निरीक्षण गरेर फर्किनुहुन्छ, के जानकारी छ?
यो विषयमा मलाई धेरै जानकारी छैन। अब सामान्य प्रधानमन्त्रीको टिम आउने कुरासम्मको जानकारी चाहिँ मलाई भएको हिजो बेलुका, र त्यसको साथसाथै अब भजनीको पनि अनुगमन गर्ने हवाईबाटै भए पनि अनुगमन गर्ने र टिकापुरमा आएर कैलाली जिल्लाको वस्तुस्थिति बारेमा ब्रिफ लिने भन्ने चाहिँ मात्रै मसँग म्यासेज आएको छ। त्यस कारण मलाई डिटेलमा प्रधानमन्त्रीजीको कार्यक्रम अन्य कार्यक्रम के छ भन्ने कुरा चाहिँ जानकारी छैन। त्यसो हुँदा अहिलेलाई चाहिँ मैले यति कुरा मात्रै भन्न सकेँ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई, धन्यवाद रेडियोलाई, धन्यवाद, धेरै धेरै धन्यवाद।
हस्, उहाँ हुनुहुन्थ्यो नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशी हुनुहुन्थ्यो। हामीले कैलालीमा बाढीको अवस्थाका बारेमा कुराकानी गर्यौँ। यसपछि हामी कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसँग सम्पर्क गर्ने प्रयास गर्नेछौँ। उहाँ पनि टिकापुरतिरै हुनुहुन्छ, उहाँ जिल्ला देवी प्रकोप उद्धार समितिको अध्यक्ष पनि हुनुहुन्छ। यसपछि जिल्ला देवी प्रकोप उद्धार समितिले कसरी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ र कहाँ कहाँ पुगेको छैन, तपाईँहरू पनि हाम्रो फेसबुक पेजमा प्रश्न लेख्न सक्नुहुन्छ। हामीलाई टेलिफोन गरेर तपाईँ आफ्नो क्षेत्रमा राहत नपुगेको कुरा पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ। हामी जिल्ला देवी प्रकोप उद्धार समितिका अध्यक्षज्यूलाई त्यो प्रश्न सोध्नेछौँ भन्दै अहिले पालो भएको छ ब्रेकको।
बाबा नरो, के भएछ मेरो बाबालाई? हेर्नुहोस् न कान्छा बा, हिजोदेखि बाबुले खाना पनि खाएको छैन, हनहनी ज्वरो आएको छ, पखाला पनि भइरहेछ, त्यसमाथि एकरो रोकोरै गर्छ। नरो बाबा, यही बेला आफू पनि घरमा हुनुहुन्न, के गर्ने के? म त बडो चिन्तामा छु भने।
ए हो र, नातिलाई सन्चो छैन जस्तो छ, टाइफाइडै पो भयो कि क्या हो? तिमीहरू यस्तै गर्छौ के? घरेसो जोडिएको मान्छेलाई खबर खाबर केही छैन, लैडे अस्पताल जाऊ आजै अहिले।
मामु मामु, हाम्रो सरले भन्नुभएको नि, बर्खाको बेलामा र बाढी आएको बेलामा पानीको मुहानहरूमा फोहोर, हिलो र सडेगलेको वस्तु पर्नाले नि पानी दूषित भएको हुन्छ अरे नि। अनि त्यस्तो दूषित पानी खानाले त आउँ, हैजा, झाडा पखाला, टाइफाइड जस्ता रोगहरू पनि लाग्छ अरे नि।
त्यसै जान्ने हुन्छ यो, कसले भन्यो तँलाई?
ल, किन हपारे कि उसलाई? ठिक कुरा गरेकी छ मेरी नातिनीले।
बाढी आइसकेपछि छाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरूबाट बच्न पानी उमालेर सोडिस गरेर तथा प्युस, क्लोरिन, वाटरगार्ड जस्ता पानी शुद्धिकरण गर्ने वस्तुहरूको प्रयोग गरेर मात्रै पानी पिउने गरौँ।
युएसआइडीको सहयोगमा साझेदारी विकास परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
के छौ भाइ तिम्रो हालखबर?
के हुनु दाजु, यो बत्ती अप डाउन भएर अफिसका सबै इलेक्ट्रिक सामानहरू बिग्रेर वाक्क भइसके। भएको एउटा जेनेरेटर थियो, त्यही नै बिग्रियो।
सामान त कहिले काहीँ बिग्रिहाल्छ नि भाइ, बनाउनु पर्यो नि, त्यसका लागि नवदुर्गा कम्प्युटर छँदैछ।
हो र दाजु?
हो नि भाइ।
कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, एटिएम मेसिन, एसी, फ्रिज, जेनेरेटरका साथै सबै किसिमका इलेक्ट्रोनिक सामानहरूको मर्मतका लागि नवदुर्गा कम्प्युटर, नैनादेवी चोक, धनगढी 527-501।
झुरुम झुरुम कुरुम कुरुम, पसल गइन्छ, किनिन्छ, खाइन्छ, अरूलाई त के सुनाउनु पर्यो र? ओहो, के हो यो झुरुम झुरुम कुरुम कुरुम? दिनेशको सुपर फाइन चुरा हो, जो मिठो, स्वादिलो र पोसिलोको साथै सफा पनि छ, एकैछिनको आकर्षक प्याकमा पनि पाइन्छ, त्यसैले पसल जान लागे कि, अरूलाई त के सुनाउने र?
ए त्यसो पो हो, मैले त लिएर पनि आइसके र खाजा पनि खाइसके, अरूलाई किन सुनाउनु पर्यो विनर सुमित्रा?
के तपाईँ नेपाल टेलिकमको तयारी कक्षाको खोजीमा हुनुहुन्छ? नेपाल टेलिकमका शिक्षकहरूद्वारा यही भदौ 5 गतेबाट कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौँ। सिट सीमित भएको हुनाले यथाशीघ्र आफ्नो सिट सुरक्षित गर्नुहोला।
कक्षाहरू: जुनियर टेक्निसियन,
टेलिकम टेक्निसियन,
सहायक व्यापार अधिकृत,
सहायक प्रशासकीय अधिकृत,
सहायक लेखा अधिकृत,
वरिष्ठ लेखा अधिकृत र प्रशासकीय अधिकृत। सम्पर्क ए प्लस इन्जिनियरिङ सर्भिसेस, नियर मोडर्न एरा स्कुल। कन्ट्याक्ट नम्बर 09152148। 9858420488।
विशेषज्ञ डाक्टर सीपी अस्पताल प्रालीमा
अनुभवी डाक्टर तथा अत्याधुनिक दूरबीन प्रविधिबाट साना साना प्वाल पारी पित्त थैलीको पत्थरी मृगौलाको पत्थरी एपेन्डिक्स हर्निया हाइड्रोसिल फाइल्स बाबासिर ग्यास्ट्रिक अल्सर आदिको जाँच तथा उपचारहरूका लागि सीपी अस्पताल प्राली
डाक्टर सीपी पाण्डे जनरल सर्जन
साथै इन्डोस्कोपी रङ्गीन भिडियो एक्सरे इसिजी अत्याधुनिक प्रयोगशाला डिजिटल एक्सरे फार्मेसी इमर्जेन्सी क्याबिन एम्बुलेन्सको सुविधा पनि उपलब्ध।
सिपी अस्पताल प्राली नेपाल आयल निगमको अगाडि चटकपुर धनगढी फोन नम्बर 091410101 र 410102।
हो पढ बा पढ यसरी नै पढ पढेपछि भोलि ठुलो मान्छे बन्छौ।
पढ पढ मात्र भन्ने किताब चाहिँ नकिन्दिने हात्तीकै पढेर ठुलो भयो र
धेरै नास है अहिलेसम्म नकिने हो पाए त किनिदिइहाल्थे नि
दुनियाँ थरी नघुमेर दहपाल बुक्स एन्ड स्टेसनरीमा गए हुन्थेन मेरो साथीको पापाले त्यहीँबाट ल्याइदिनु भएको किताब।
हाम्रो यहाँ क्याम्पस प्लस टू बोर्डिङ स्कुल एचए अनमी सिएमए स्टाफ नर्स लोक सेवा आयोगका किताबहरू र सम्पूर्ण स्टेसनरी सामानहरू पाइनुका साथै थोक तथा खुद्रा बिक्री गरिन्छ। दहपाल बुक्स एन्ड स्टेसनरी
सञ्चालक भीम पडाल
पुरानो फुलबारी बस पार्क धनगढी कैलाली 091-526-760 र 98-48-42-46-77।
DFM time check.
It's 9:30 AM.
इस टाइम चेक का प्रायोजक
टीवी हेर्ने इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल।
हुलासको घुरा छ रङ्गी चङ्गी जस्ता पाता भर पर्दो छ मन मोहटीका उपनि नेपालीको विश्वासी न जस्ता पाता यो कुरा छाप रङ्गी चङ्गी जस्ता पाता हो यो
हुलास भए अरू किन खोज्ने।
विशेषज्ञ डाक्टर आउने बारे सूचना
वरिष्ठ इन्डोकाइनोलोजिस्ट सुगर मधुमेह तथा थाइराइड रोग विशेषज्ञ अल्का हस्पिटलमा कार्यरत डाक्टर बजरंग कुमार रौनियार।
डाक्टर आउने प्रत्येक महिनाको अन्तिम शुक्रबार
समयमै आफ्नो नाम दर्ता गराई चेक जाँच गराउन हुन सहर्ष जानकारी गराइन्छ। साथै हाम्रो यहाँ प्याथोलोजी इसिजीको सुविधा पनि उपलब्ध छ। बिरामीका लक्षणहरू टाउको दुख्ने थकान महसुस हुने रिङ्गटा लाग्ने निन्द्रा नलाग्ने पसिना आउने महिनावारी गडबडी हुने गला दुख्ने हात खुट्टा दुख्ने शारीरिक तौल घटबड हुने जोर्नीहरू सुन्निने र दुख्ने छातीको धड्कन घटबड हुने छिनछिनमा पिसाब लाग्ने
सम्पर्क राधे राधे फार्मेसी मेन रोड धनगढी कैलाली चौधरी बुक डिपोको सामुन्ने फोन नम्बर 091-527-045 मोबाइल 98-487-83-643।
ए लेउ मोर मोबाइलमा फटाक से एसएमएस आगिल ले बुढिया अब तो चट्ट से झोला भर के सुई से विदेश उड़ना हो गिल।
लेउ हेरो ये बुरहक बात एसएमएस से कोई विदेश उड़ा पाए बे बात के बात
तो का तू इन पता नहीं हो आजकल अपन जैना देश पैना तलब लगना खर्चा कैना काम ओ पठैना मैन पावर कंपनी नेपाल सरकार से स्वीकृति लेहल नई लेहल सक्कू बात एसएमएस से पता चल जाए जल्ले नहीं पटिया ठुइस ते हेरटा
या जातिक निका ई एसएमएस कसी काइठो बुढवा
हेर अपन मोबाइल के मैसेज बॉक्स में जाके पीपी टाइप कइके अपन पासपोर्ट नंबर टाइप करना तब 4001 में 60 से पठा देना जुड़ते से सब चीज के जानकारी एसएमएस में आ जाए।
या तब तो मोर बुढवा विदेश जाके बहुत रुपया कमा का नहीं मैं तो यहां रानी बन के बैठ के खैम
अपने हुके फे ई बात सुन से कल हुई विदेश जाइबेर ठगुआ पैना से सेक्लक ई सूचना दै गिलबा एसएमएस करेक्लक फेन्सी सुनली मोबाइल के मैसेज बॉक्स में जाके पीपी टाइप करके अपन पासपोर्ट नंबर टाइप करी ओ 4001 में सेंड कई दी घर बैठले फटाक से सको जानकारी पाजी दी।
जहां तक का सेक्ल से अपना देश में रोजगार करी विदेश जही परिकल से आवश्यक सिप सिक्क सूचना लेके कल जाए।
सुरक्षित आप्रवासन परियोजना हेलवेटा स्विस इंटर कोऑपरेशन नेपाल के सहयोग में संचार प्रतिष्ठान नेपाल द्वारा जनहित में जारी संदेश।
यो व्यापारी विश्रामपछि पुनः स्वागत छ। श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैठकको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। फेस टु फेसको पहिलो श्रृङ्खलामा हामीले कुराकानी गऱ्यौँ नेपाल एडुकेसन सोसाइटी कैलालीका सभापति उत्तम जोशीसँग हामीले कुराकानी गऱ्यौँ र अब जिल्ला देवी प्रकोप उद्दास समितिका अध्यक्ष तथा कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी हामीसँग टेलिफोनमा जोडिनु भएको छ। उहाँ पनि टिकापुर क्षेत्रमै हुनुहुन्छ। स्टुडियोमा उहाँसँग आमने सामने फेस टु फेस गर्ने हामीले प्रयास गरेका थियौँ तर आज उहाँसँग फेस टु फेस हुन सकेन, टाढाबाट पनि हामी कुराकानी गरिरहेका छौँ। निमित्त प्रमुख जिल्ला अधिकारीज्यू यहाँलाई हार्दिक स्वागत छ।
नमस्कार, धन्यवाद।
हजुर अहिले टिकापुरमा हुनुहुन्छ?
म टिकापुरमै छु।
प्रधानमन्त्रीज्यूको आउने कार्यक्रम छ र त्यसका लागि टिकापुर जानुभएको छ?
हो, प्रधानमन्त्रीज्यूको अहिले चाहिँ यो बाढी प्रभावित जिल्लाका क्षेत्रहरूमा चाहिँ भ्रमण गर्ने कार्यक्रम अन्तर्गत कैलालीमा टिकापुरमा पनि आउने कार्यक्रम भएको हुनाले त्यसको तयारीको लागि म टिकापुरमा छु।
हजुर, हामीले आज बाढी प्रभावित क्षेत्रका समस्याहरू कुराहरू कुराकानीहरू गरिरहेका छौँ र योभन्दा अगाडि हामीले उत्तम जोशी नेपाल एडुकेसन सोसाइटीका अध्यक्षज्यूसँग हामीले कुराकानी गऱ्यौँ र उहाँको भनाइअनुसार झन् 3100 परिवार विस्थापित छन् अहिले कैलालीमा भन्ने डाटा पनि उहाँले हामीलाई बताउनु भयो। जिल्ला देवी प्रकोप उद्धार समितिले अहिले के गरिरहेको छ, 3100 परिवारको राहत उद्धार अथवा उपचारमा के चाहिँ गरिरहेको छ?
हो शिवजी, यहाँले भने जस्तै अब हाम्रो चाहिँ कैलाली जिल्लाका विशेष गरी भजनी नगरपालिकाका वार्ड नम्बर 4, 5, 3, 8 त्यस्तै टिकापुर नगरपालिकाको पनि हाम्रो 6, 7, 1, 9 र उता हाम्रो जानकी गाउँपालिकाको पनि वार्ड नम्बर 4 विशेष मैले प्रभावित मात्र होइन विशेष बढी प्रभावित भएको एरिया यो हो भने अन्य क्षेत्रहरूमा पनि हाम्रो बाढीको प्रकोपबाट प्रभावित भएका छन् र यी प्रभावित ठाउँका करिब अघि हाम्रो रेड क्रसको उत्तमजीले भन्नुभयो जस्तै 3100 बढी घर परिवारहरू प्रभावित भइरहेका छन् र अहिले तत्काल हामीलाई चाहिँ उहाँहरूको उद्धार हामीले बाढीको बेलामा गऱ्यौँ तर अब उद्धार गरिसकेपछि उहाँहरूलाई सुरक्षित रूपले बस्नको लागि र खानको लागि राहत सामग्रीहरू जुटाउने र वितरण गर्ने काममा हामी खटिरहेका छौँ र कसरी उहाँहरूलाई चाहिँ समस्या नहुने गरी उहाँहरूको चाहिँ सबै कुराहरू जुटाइदिने भन्ने नै हामीलाई अहिले चुनौती दिइसकेको छ। त्यो चुनौतीसँग हामी जुझिरहेछौँ र काम गरिरहेछौँ।
हजुर, तपाईँ त अब 28-29 गतिदेखि नै बाढी आइदेखि नै फिल्ड फिल्डमा हुनुहुन्छ, हामीले तपाईँको तस्विरहरू मिडियामा हामीले देखिरहेका छौँ। खास गरी कुन कुन ठाउँमा अहिले सेल्टर लिएर मान्छेहरू बसिरहेका छन् निमित्त प्रमुख जिल्ला अधिकारीज्यू?
अहिले विशेष गरेर हाम्रो यो भजनीको वार्ड नम्बर 8 6-7 गाउँका मान्छेहरू जस्तो अब सोनाफाँटा, काँडाढी, अनि खैरा, अनि त्यसपछि मन्त्री फाँटा, वार्ड नम्बर 3 मन्त्री फाँटा, अनि त्यसपछि दैलेकी टोल लगायतका ठाउँका मान्छेहरू, केही मान्छेहरू हामीले विद्यालयमा चाहिँ त्यहाँ चाहिँ सेल्टर लिएर बसिरहेको अवस्था हो भने केही मान्छेहरू चाहिँ पूर्व यो हुलाकी राजमार्गको पुल भएको अग्लो ठाउँमा चाहिँ हामीले पाल राखेर उहाँहरूलाई त्यसरी बसोबासको व्यवस्था गरेका छौँ र जानकी गाउँपालिकाका मनुवाका मान्छेहरूलाई पनि हामीले विद्यालयमा राखेका छौँ भने टिकापुरका मान्छेहरू अब केही मान्छेहरू मात्र छन् त्यसरी चाहिँ अब काँडाकुण्डा भन्ने ठाउँमा केही मान्छेहरू छन्, अन्य मान्छेहरू आफ्नो ठाउँमा गइसकेका छन् टिकापुरमा र जानकी गाउँपालिकामा पनि केही दिनमा चाहिँ समस्या समाधान हुन्छ होला। तर अब अझै पनि हाम्रो त्यो भजनी नगरपालिकाको वार्ड नम्बर 3 र 8 पानीको सतह घट्न चाहिँ घटिरहेको छ तर अब घरमा बस्न हुने गरी नै घटिरहेको अवस्था छैन, त्यो भएको हुनाले उहाँहरू त्यो ठाउँमा बसिराख्नु भएको छ।
हजुर, अब सरकारले राहत दिनुपर्छ र दिइ पनि रहेको छ, अहिले राहत वितरणको अवस्था कस्तो छ, सबैले राहत पाएका छन्?
हामीलाई अहिलेसम्म प्राप्त रेकर्ड अनुसार हामीले प्रभावित भएका सबै ठाउँमा बसिरहेका मान्छेहरूलाई चाहिँ पुग्ने गरी उहाँहरू नछुट्ने गरी राहतका सामग्रीहरू वितरण गरिरहेका छौँ। अस्ति तपाईँले भन्नुभयो चाहिँ म सुरुकै दिनमा चाहिँ भजनी गएँ अनि भजनीमा पाल लगायतका सामग्रीहरू वितरण गरेर आयौँ, दोस्रो दिन यता टिकापुर र यता सोनाफाटातिर आयौँ, तेस्रो दिन पनि यता आयौँ, हिजो पनि भजनी गयौँ र मैले भन्नु खोजेको के हो भने विभिन्न सङ्घ संस्थाहरूको माध्यमबाट सहयोगी संस्थाहरूले हामीलाई सहयोग गरिरहेका छन्। हिजोको दिनमा पनि हामीले चाहिँ करिब 500 घर परिवारको लागि रोटरी क्लबले, त्यस्तै गरेर बैङ्कर्स क्लबले 45 अनि त्यसपछि हाम्रो प्याप्सनले पनि लगायत भजनीतिर चाहिँ राहत सामग्रीहरू वितरण गर्नुभयो भने यता चाहिँ सोनाफाटातिर हामीले यो ट्रक व्यवसायी सङ्घको नेतृत्वमा चाहिँ एक ट्रक सामग्रीहरू यतातिर वितरण गर्ने काम गऱ्यौँ र अब केयर नेपालको उसमा चाहिँ 500 परिवारलाई पुग्ने गरी राहत सामग्रीहरू हामीले तयार गरिरहेका छौँ र आज चाहिँ पीडितहरूलाई आज र भोलिका दिनहरूमा त्यतातिर बाँड्छौँ र यसै सन्दर्भमा अर्को टोलीलाई चाहिँ हिजो हामीले चाहिँ जानकी गाउँपालिकाको मुनुवामा महिला विकासको नेतृत्वमा चाहिँ अन्य सहयोगी संस्थाहरूलाई लिएर चाहिँ मुनुवामा पनि हामीले राहत वितरण गरेका छौँ। यसरी चाहिँ हामीले प्रभावित क्षेत्रका सबै ठाउँमा पुग्ने गरी सबैतिर पुग्ने गरी त्यहाँका स्थानीय तथा निर्वाचित जनप्रतिनिधिहरू रेड क्रसको प्रतिनिधि सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागितामा राहत वितरण सबैले पुग्ने गरी समानुपातिक हिसाबले पीडितले पाउने गरी वितरण गर्ने कार्य गरिरहेका छौँ।
हजुर, जसरी सरकारले वान डोर सिस्टमबाट राहत वितरण गर्नुपर्छ भनेको छ तर कता कतासँग संस्थाहरू राहत लिएर वितरण गरिदिने भन्ने गुनासोहरू पनि आएका छन् कि वान डोर भएर गइरहेछ कि अलि केही तलमाथि भइरहेछ।
होइन, यसो हो, हेर्नुहोस्, त्यसमा चाहिँ के हो भने अस्ति नै गृह मन्त्रालयको सूचना र समाचार बनमा पनि यहाँहरूलाई जानकारी भयो हो राहत र सामग्रीहरू सरकारी संयन्त्र मार्फत मात्र वितरण गर्ने भनिसकेपछि जिल्लामा विभिन्न सङ्घ संस्थाहरूले व्यक्तिगत रूपले संस्थागत रूपले आफ्नो हिसाबले राहत सामग्री सङ्कलन गर्ने र वितरण गर्ने कार्य गर्न खोजिराख्नु भएको थियो तर उहाँहरूलाई चाहिँ हामीले स्पष्ट रूपले तपाईँहरू त्यसरी नगर्नु, त्यसरी गर्न पाउनुहुन्न, हामीसँग समन्वय गरेर गर्नुहोस्, तपाईँहरूले गर्ने अथवा दिने राहत सामग्रीहरू हामी मार्फत हामीले रेड क्रस मार्फत बाँडिरहेको छौँ, हाम्रो तर्फबाट तपाईँहरूको तर्फबाट होस् राहत वितरण गर्ने ठाउँमा तपाईँहरू जानु सक्नुहुन्छ तर त्यहाँ गएर तपाईँहरूले आफ्नो हिसाबले मात्र वितरण गर्न नगर्नुहोस् किन भन्दाखेरि कहाँ पुग्यो कहाँ पुगेन कता गएको छ कता गएको छैन भन्ने कुरो हामीले बढी जानकारी छ। तपाईँहरू त्यहाँ गएर संलग्न हुन सक्नुहुन्छ तर हाम्रो मातहतमा र हाम्रो रेगटेकमा मात्र वितरण गर्नुहोस् भनेपछि त्यही अनुसार चाहिँ वितरण गरिराख्नु भएको छ।
हजुर, जसरी यहाँबाट जान नजिक छ नि, यहाँबाट जाने बित्तिकै हुलाकी सडकको वारिपट्टि बाटोमा देखियो त्यहीँ दिइदियो, अलिकता जो नजिक छ त्यसले बढी राहत पाइरहेछ र जो अलिकता टाढा छ जसरी लालबोजी अलिकता टापु चारैतिरबाट मोहना कान्द्रा पथरिया नदीले चारैतिरबाट घेरिएको ठाउँ त्यस्तो ठाउँहरूमा चाहिँ अलिकता राहत कम पुगेको छ भन्ने खालका गुनासाहरू पनि हामीलाई टेलिफोन गरेर आइरहेछन्, त्यस्तोमा अलिकता कम केही त्यस्तो भाव हो?
होइन होइन, यसो हो, तपाईँले भनेको वास्तवमा चाहिँ राहत सामग्री लिएर जाँदाखेरि नजिक भएको मान्छेले तत्काल चाहिँ अब केही माग्ने दिने र त्यहाँ अप्ठ्यारोमा परेको देख्ने बित्तिकै दिने भन्ने कुरो एक ठाउँमा हुन्छ तर जुन हाम्रो हिजोको तपाईँले लालबोजीको कुरो गर्नुभयो नि, लालबोजीमा हिजो मात्र वार्ड नम्बर 5 र वार्ड नम्बर 7 वडाध्यक्षलाई हामीले चाहिँ 45 क्विन्टल चामल र दाल तेल लगायतका सामग्रीहरू उहाँहरूलाई नै हस्तान्तरण गरेको छ हामीले तपाईँ लिएर जानुहोस् भनेर, त्यो भएको हुनाले कसैले पायो भन्ने कुरो केही होला तर त्यसरी चाहिँ कसैले पाउँदै नपाउने गरी चाहिँ भएको छ नि।
हजुर, अनि एउटा गजबको कुरा कस्तो भने निमित्त प्रमुख जिल्लाधिकारीज्यू, विगत वर्षहरूमा पानी पर्यो भने डुबान सँगसँगै मानवीय क्षति पनि ठुलो हुन्थ्यो तर योपालि हामीले खुसी मान्नुपर्छ केही एक दुईजना बाहेक मानवीय क्षति खासै भएको छैन र मान्छेहरू सुरक्षित विस्थापित भए पनि एक ठाउँमा बसिरहनु भएको छ, यो एउटा राम्रो पक्ष भयो र अब यो क्षेत्रमा किन यसरी सहज भावला अथवा
यसो हेर्नुहोस् त्यसलाई हामीले हाम्रो यसमा र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीहरूलाई चाहिँ धन्यवाद दिनैपर्छ किनभने भन्दाखेरि उहाँहरूको अवरात्रको खटाइ उहाँहरूको मेहनतले गर्दाखेरि कुनै पनि मानवीय क्षति हुन पाएन। जुन एक दुईवटा भन्नुभयो त्यो पनि साँच्चीले भन्नुहुन्छ नि, बाढी र प्रकोपको कारणले भन्दा पनि उहाँहरू अब आफ्नो व्यक्तिगत कारणले मदिरा सेवन गरेर अब कतै लडेको ऊ भएको नुहाउन जाँदा भिन्न कुरो हो, त्यो भएको हुनाले विशुद्ध बाढीको र प्रकोपको कारणले मात्र उहाँहरूलाई चाहिँ क्षति भएको होइन। अब अहिले यो हाम्रो लागि सुखद पक्ष हो र सबै सुरक्षाकर्मीहरूको खटाइ उहाँहरूको मेहनतले गर्दाखेरि हाम्रो मानवीय क्षति हुन पाएको छैन र अब तत्काल पानी परेन भने अरू थप क्षति र समस्या नआओस् भनेर हामी सतर्क र सजग छौँ, यसमा चाहिँ सबैको सहयोग आवश्यक छ।
हजुर, अनि अब अन्तमा प्रधानमन्त्रीज्यूको कार्यक्रम छ आज, प्रधानमन्त्री गृहमन्त्री लगायतको सरकारी टोली आइरहेछ, कुन ठाउँमा कार्यक्रम हुन्छ भजदीमा पनि के?
हजुर, यसमा चाहिँ औपचारिक कार्यक्रम केही पनि हुँदैन प्रधानमन्त्रीज्यूले यो
टेलिफोन फेरि कट भएको छ, हामी थोरै फेरि उहाँलाई रिडाइल गर्छौँ र प्रधानमन्त्रीको कार्यक्रमका बारेमा निमित्त प्रमुख जिल्लाधिकारीलाई सोध्छौँ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। हामी कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारीज्यूलाई टेलिफोन लगाउने प्रयास गरिरहेका छौँ। बाहिरपट्टि आरडी राणा हुनुहुन्छ, उहाँ टेलिफोन लगाइरहनु भएको छ। केही समस्या देखिएको सङ्केत मैले पाइरहेको छु। उहाँसँग अन्तमा प्रधानमन्त्रीज्यूको कार्यक्रम, उहाँको भ्रमण र केही राहत प्याकेजहरू छ कि यहाँका लागि भनेर सोध्ने मन थियो, तर टेलिफोन व्यस्त देखाइरहेको जस्तो मैले सङ्केत पाइरहेको छु। यहाँहरूलाई थुप्रै बाढी प्रभावित क्षेत्रमा तपाईँहरू बसिरहनु भएको छ र बाढी प्रभावित क्षेत्रका मान्छेहरूसँग तपाईँहरूको भेटघाट हुन्छ भनेपछि के सामान्य टिप्सहरू छ जसले हामीले सामान्य कुराहरूले हामी बाढीबाट जोगाउन सक्छौँ, मानवीय क्षतिबाट जोगिन सक्छौँ? कमसेकम सूचनाको युगमा हामीले बाढीग्रस्त क्षेत्रका बासिन्दाहरूलाई मोबाइल फोनको राम्रो प्रयोग, फोन गर्नका लागि मात्र, सूचनाका लागि मात्र प्रयोग गर्न सकिन्छ। त्यसमा लामो समयसम्म गेम खेल्ने, त्यसको ब्याट्री सकाइदिने र इमर्जेन्सीको बेला हामीलाई कान लाग्ने हुनसक्छ। हामी त्यसरी मोबाइललाई एकचोटि चार्ज गरेपछि हामीलाई आपद विपद परेको बेला प्रयोग गर्ने खालको गरी हामीले प्रयोग गर्न पर्छ। त्यसै गरी हामीले रेडियो अथवा टेलिफोनमै पनि रेडियो सुन्ने सिस्टमहरू राख्नुपर्छ, जसबाट सरकारी अथवा आपतकालीन उद्धारका बारेमा जानकारी दिन्छ रेडियोहरूले। यसै गरी उज्यालोको साधनहरू, बत्ती गएको हुन्छ, पोलहरू ढलेका हुन्छन्, लामो समयसम्म हामीले अँध्यारोमा बस्नुपर्ने हुन्छ, त्यसका लागि हामीले कमसेकम एउटा सानसानो टर्च लाइटहरू पनि राख्नुपर्छ। अब पानीका मुहानहरू पुरिएका छन्, खाने पानीका नलकाहरू डुबेका छन् भनेपछि हामीले त्यसलाई कसरी, त्यो टाइममा, त्यो समयमा कसरी हामीले खाने गरेर के शुद्ध पानीको पनि हामीले जो गरेर राख्नुपर्छ। यी बाढी आउनुभन्दा अगाडि अथवा आउँछ कि भन्ने सङ्केत भइसकेपछि कमसेकम इमर्जेन्सीमा गर्नुपर्ने कुराहरू भए, अब जसरी बिरामीहरूको औषधि, वृद्ध र बालकहरूको अलिकति हेरचाह हामीले राम्ररी गर्नुपर्छ। अनि अर्को महत्त्वपूर्ण कुरा, यो बर्खामा तपाईँहरूको घरको विद्युत सर्ट भएको हुनसक्छ, पानी परिरहेको हुन्छ, त्यसबाट विद्युत सर्ट भएर करेन्ट लाग्ने सम्भावना पनि हुन्छ। यी आवत कुराहरूमा तपाईँ हामीले ध्यान दिनुपर्छ। तपाईँ सुन्नु भएको छ बाढी प्रभावित क्षेत्रको मान्छेलाई तपाईँ यी कुराहरू भनिदिनुहोस्। हामी कार्यक्रमको अन्तमा छौँ। निमित्त प्रमुख जिल्ला अधिकारीज्यू हामीसँग फेरि टेलिफोनमा जोडिनु भएको छ। हामी प्रधानमन्त्रीज्यूको कार्यक्रम, खास गरी उहाँ भजनीमा पनि जानुहुन्छ अथवा भजनीका बाढी पीडितलाई, जानकीका बाढी पीडितलाई भेट्नुहुन्छ कि आकाशबाटै अनुगमन निरीक्षण गरेर फर्किनुहुन्छ? प्रमुख जिल्ला अधिकारीज्यू, के चाहिँ कार्यक्रम छ, यहाँले अलिकति त्यो भनिदिनु न।
यसो दाजी, अब यहाँ चाहिँ औपचारिक कार्यक्रम त्यस्तो केही पनि हुँदैन। टिकापुरमा प्रधानमन्त्रीज्यू आइसक्नु भएपछि अब टिकापुर र भदनी नगरपालिकाका बाढी पीडितहरूसँग को भेटघाट प्लस ती क्षेत्रहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ। अब टिकापुरको बाढी पीडितहरूको निरीक्षण गरिसकेपछि भदनी नगरपालिका पनि टिकापुरसँगै जोडिएको र अझ बढी प्रभावित भएको वार्ड नम्बर 8 पनि टिकापुरसँगै जोडिएको रहे। वार्ड नम्बर 8 चाहिँ गएर जाने र अथवा त्यहाँका मान्छेहरूसँग, प्रभावितहरूसँग, जनप्रतिनिधिहरूसँग यहाँको बाढीको अवस्था र अहिलेसम्म भएको उद्धार राहतको कार्यबारे जानकारी लिने त
हजुर भजनी र जानकीको बज्ने त जानकी क्षेत्रमा चाहिँ उहाँको हेलिकप्टर बस्दैन, ल्यान्ड हुँदैन।
अब त्यो बाढी प्रभावित अब हवाई निरीक्षण अथवा हेलिकप्टरबाट त सबै ठाउँको निरीक्षण हुन्छ होला जस्तो लाग्छ मलाई, र स्थलगत रूपमा चाहिँ अब यहाँ सम्भव भएका र वरिपरिका ठाउँहरूमा मात्र प्रधानमन्त्रीज्यूले निरीक्षण र जानकारी लिने कार्यक्रम छ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी तथा जिल्ला देवी प्रकोप उद्धार समितिका अध्यक्ष मोहन राज जोशी हुनुहुन्थ्यो। उहाँलाई धेरै धेरै धन्यवाद। स्वतः हामी कार्यक्रमको अन्तमा छौँ। हामीले दुईजना अतिथिहरूसँग कुराकानी गर्यौँ। तपाईँले पहिलो चरणमा नेपालका सोसाइटीका जिल्ला सभापति उत्तम राज जोशीसँगको कुराकानी सुन्नुभयो र अहिले निमित्त प्रमुख जिल्ला अधिकारी कैलालीका मोहन राज जोशी हुनुहुन्थ्यो। दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र बाहिरपट्टि मलाई प्रविधिमा साथ दिने मित्र रामदासलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत सुनिनुभएका तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिँदै आजको फेस टु फेसबाट म शिवराज भट्ट पनि बिदा हुन्छु। अर्को हप्ता नयाँ श्रृङ्खला लिएर आउनेछु। नमस्कार।